بسم الله الرحمن الرحيم. الحمد لله وكفى وسلام على عباده الذين اصطفى، أما بعد، دیکھو گناہوں کا علاج توبہ. توبہ کے بارے میں الگ الگ عنوان سے بات آ رہی تھی. فرمایا عبادت کی توفیق قبولیت کی علامت ہے. پھر اس کے بعد ایک ملفوظ پڑھا تھا حضرت والا کا، وہاں سے ہمیں بات آج کرنی تھی کہ جب تک صاحب عمل کو اس سے اندیشہ ہوتا رہے، یعنی عمل والے کو، کہ مبادہ کہیں نفس کا شائبہ نہ ہو گیا ہو، حفاظت خداوندی اس کی رفیق رہتی ہے، لیکن تدارک بالاستغفار کرتے رہنا چاہیے. اس کی تشریح سمجھو. وہی بات بیان فرما رہے جو میں نے ابھی عرض کی کہ یہ راستہ بھی عجیب و غریب قسم کا ہے. یہ راستہ بھی عجیب و غریب قسم کا ہے کہ بظاہر اس میں بعض باتیں متضاد معلوم ہوتی ہے، لیکن حقیقت میں متضاد نہیں ہے، یعنی ضد، اپوزٹ. یہ کہ اس طرف ایسا ایک طرف ایسا ہے، حقیقت میں کچھ نہیں. چنانچہ ایک طرف یہ حکم ہے کہ عمل کرتے رہو، ایک طرف تو یہ حکم ہے عمل کرتے رہو اور عمل سے مایوسی نہ ہو، بلکہ عمل پر اللہ تعالیٰ کا شکر ادا کرو کہ ان کی توفیق سے یہ عمل میں نے انجام دے دیا، اور اس عمل کی تحقیر مت کرو کہ یہ عمل کیا ہے، یہ عمل کیا ہے، یہ تو ٹکرے ماننے ہیں وغیرہ، یہ تحقیر مت کرو. ایک طرف تو یوں کہتے ہیں، اور دوسری طرف یہ بھی حکم ہے کہ اس عمل پر جب بھی اس عمل پر عجب بھی نہ ہو. ایک طرف یہ بھی کہتے ہیں کہ اس عمل پر عجب بھی نہ ہو، اور عمل کے بعد دماغ میں گھمنڈ نہ ہو کہ ہم نے تو بڑا کام کر لیا، اس کے نتیجے میں عجب کے اندر مبتلا ہو کر اپنے آپ کو اللہ والا سمجھنے لگے وغیرہ. تو اس بات اصل بات یہ ہے کہ انسان کو ان دونوں باتوں کے درمیان رہنا چاہیے. عمل کے بعد ڈرتے رہنا چاہیے. لہذا ایک طرف عمل بھی کرو، دوسری طرف دل میں یہ اندیشہ بھی رہے، ڈر بھی رہے کہ میرے کسی نفسانی شائبے سے، یعنی نفس کی وجہ سے، کہیں یہ عمل خراب نہ ہو گیا ہو. اسی بات کو ہمارے بزرگ نے دو الفاظ میں بیان فرما دیا کہ عمل کرتا رہے اور ڈرتا رہے، کرتے رہو اور ڈرتے رہو. بس یہ ہے، کرتے رہو اور ڈرتے رہو. ڈرنے کی وجہ سے کرنا مت چھوڑ دو، اور کرنے کی وجہ سے ڈرنا مت چھوڑ دو. کیوں کہ کر تو لیا ہے، پتہ نہیں اس میں عجب آ گیا ہو، پتہ نہیں اس کا حق ادا نہ ہوا ہو، پتہ نہیں اس میں کیا کیا، اس لیے ڈرو. تو ڈریں گے تو فخر نہیں آئے گا، تکبر نہیں آئے گا، عجب نہیں آئے گا. وہ ڈر اس لیے رکھا ہے، اور ڈر میں اور آگے بڑھ جاؤں گے تو عمل ہی چھوٹ جائے گا. بولے میرا تو عمل کہاں ٹھکانے والا ہے، تو اس کی وجہ سے عمل چھوڑ دو. یہ بھی نہیں کہ ڈر کی حدود ہے، تو اس حدود سے آگے بڑھ جاؤں گے تو عمل چھوٹ جائے گا، اور اگر اس حدود سے نیچے اتر جاؤں گے تو تکبر آ جائے گا. ڈر کو بالکل نکل گیا تو تکبر، اور ڈر زیادہ بڑھ گیا تو عمل چھوٹ جائے گا. تو اس لیے فرمایا دونوں کے درمیان میں بیلنس رکھنے کا نام دین ہے، کرتے رہو ڈرتے رہو. جب تک یہ فکر اور اندیشہ رہے گا، اس وقت تک حفاظت خداوندی اس کی رفیق رہے گی. جب یہ خوف ہوگا، یہ ڈر ہوگا، تو اللہ تعالیٰ اس کی حفاظت فرمائیں گے، اور ساتھ میں اس خوف کا تدارک بالاستغفار کرتے رہنا چاہیے. تدارک یعنی اس کا اس کو کور استغفار سے کرتے رہو کہ اللہ میں نے یہ عمل تو کر لیا، لیکن مجھے اندیشہ ہے کہ میرے کسی نفسانی شائبے سے، کہیں عمل خراب نہ ہو گیا ہو، یا اللہ اس نفسانی شائبے سے استغفار کرتا. جی، لہذا نہ تو اس عمل سے مایوس ہو اور نہ گمنڈ میں مبتلا ہو، دونوں باتیں غلط ہیں. حضرت جنید بغدادی رحمۃ اللہ علیہ نے بڑی عجیب بات ارشاد فرمائی، جنید بغدادی رحمۃ اللہ، جو یاد رکھنے کے قابل ہے. فرمایا کہ جو شخص عمل کر کے یہ سمجھ رہا ہے کہ اس کا یہ عمل اس کو جنت میں لے جائے گا، جو شخص عمل کر کے یہ سمجھ رہا ہے کہ اس کا یہ عمل جنت میں لے جائے گا، تو وہ فضول محنت کر رہا ہے. ڈر کی وجہ سے عمل چھوٹ جائے تو کیا کریں؟ اس میں کرنا کچھ نہیں ہے، ڈر کو کنٹرول کرنا ہے اور ڈاکٹر سے بتانا ہے، بس روحانی ڈاکٹر کو بتاؤ. تو ورنہ وہ چاہتا ہے، کسی کو خوف زیادہ ہو جاتا عمل چھوٹ جاتا ہے، تو عمل چھوٹ جائے تو کیا کرنا؟ اس ڈر کو کم کرنا ہے. اور ڈر کم ہوگا کیسے؟ خود نہیں کر سکیں گے، اس لیے کہ خود تو خود وساوس میں ہیں، بلکہ اس کے لیے جو ڈاکٹر ہے ان سے پوچھنا چاہیے، شیخ سے پوچھنا چاہیے، اللہ والوں سے پوچھنا چاہیے کہ میرے اندر یہ چیز ہے تو میں کیا کروں. جسمانی اعتبار سے ہم فوراً ڈاکٹر سے رجوع کرتے ہیں، تو ہمارے ایمان کا معاملہ ہے تو پھر ہمیں ڈاکٹر سے رجوع کرنا چاہیے. تو لہذا نہ تو اس عمل سے مایوس ہو اور نہ گھمنڈ میں مبتلا ہو. تو عمل سے مایوس ہوگا جب خوف بڑھ جائے گا، اور خوف نکل جائے گا تو گھمنڈ میں مبتلا ہو جائے گا، دونوں باتیں غلط ہیں. تو حضرت جنید بغدادی رحمۃ اللہ علیہ کا ارشاد ہے، فرمایا انہوں نے ایک بڑی عجیب بات ارشاد فرمایا، جو یاد رکھنے کے قابل ہے. فرمایا کہ جو شخص عمل کر کے سمجھ رہا ہے کہ اس کا یہ عمل اس کو جنت میں لے جائے گا، تو وہ فضول محنت کر رہا ہے. اور جو شخص عمل کیے بغیر یہ سمجھ رہا ہے کہ وہ اللہ تعالیٰ کی رحمت سے جنت پہ چلا جائے گا، تو وہ اپنے آپ کو دھوکا دے رہا ہے. دیکھو دونوں غلط، عمل کرنے والا بھی غلط، عمل نہ کرنے والا بھی غلط. عمل کرنے والا کیسے؟ جو عمل کر کے یہ سمجھ رہا ہے کہ اس کا یہ عمل اس کو جنت میں لے جائے گا، تو وہ فضول محنت کر رہا ہے. عمل جنت میں نہیں لے جائے گا، اللہ کا فضل لے جائے گا. جی، اور جو شخص عمل کیے بغیر یہ سمجھ رہا ہے کہ اللہ تعالیٰ غفور الرحیم ہے، اللہ کی رحمت سے میں جنت میں چلا جاؤں گا، تو وہ اپنے آپ کو دھوکا دے رہا ہے. تو وہ اپنے آپ کو دھوکا دے رہا ہے. اس لیے انسان سے میں اپنا عمل سے سوچے کہ میں جنت میں جاؤں گا، تو یہ تو دھوکا ہے، فضول محنت ہے. عمل تو کرنا ہے، اللہ کا حکم ہے، لیکن اللہ اپنے فضل سے جنت میں ڈالے گا، کیونکہ عمل تو 100% صحیح کہاں ہے. جی، وہ تو گفٹ میں اللہ تعالیٰ دیں گے کہ تم نے محنت کی ہے اس لیے دے رہا ہوں، ورنہ یہ سیلری نہیں ہے. سیلری تو اس وقت دی جاتی ہے جب کام صحیح کیا ہو. کوئی دکان میں ورکر کو رکھتے ہیں، اس کو ہم سیلری دیتے ہیں کہ اس نے کام صحیح کیا، لیکن کام تو نہیں کیا اور ہم نے اس کو دے دیا. وہ سمجھے کہ دیکھا میں نے کام کیا، تو وہ کام وہ دے نہیں رہا، اس لیے نہیں دے رہا ہے، بلکہ تو نے صحیح کرنے کی کوشش کی ہے اس لیے میں دے رہا. تو اسی طریقے سے ہمارے اعمال پر جنت ملنا گویا میرے عمل سے نہیں، میرے عمل ایسے ہے ہی نہیں کہ میرے عمل سے مجھے جنت ملے، بلکہ اللہ تعالیٰ ہماری اس کوشش پر ہمیں گفٹ میں جنت دے، فضل، جس کو فضل کہتے. جی، تو یہ ہے، اس لیے فرما رہے ہیں کہ تو سمجھے کہ میں عمل کرو عمل سے جنت، یعنی میں نے کام کیا، مجھے کام کا مجھے پیسہ ملنا چاہیے. جیسے ہوتا ہے نا ورکر، میں نے کام کیا ہے، ایک دن کیا تو ایک دن کا پیسہ، مہینہ کیا تو مہینے کا پیسہ. ایسا بندہ بھی کہہ سکتا تھا، اللہ میں نے تو اعمال کیے ہیں، میں نے نماز پڑھی، میں نے روزہ رکھے، مجھے جنت ملنی چاہیے، یہ کہہ سکتا تھا. تو اللہ تعالیٰ فرمائیں گے ٹھیک ہے، تو بھی آیا ہے میرے پاس مانگنے کے لیے، اچھا عمل بتا تیرا کیسا ہے. جب عمل دکھایا جائے گا تو پتا چلا ایک عمل بھی جیسا بتایا تھا ویسا نہیں کیا ہے. कहा अब तेरे को क्या दूं बता, अब बता। फिर कहेगा अल्लाह माफ कर दो। अब अल्लाह ताला अपने फजल से दे देंगे। बोले जाओ, मेरा फजल है, मेरी तरफ से गिफ्ट है, तुम जाओ। तो ये है, इसलिए अब इसकी वजह से तुम अमल छोड़ दो कि भाई अल्लाह ताला तो माफ करने वाले और अल्लाह ताला हमें दे देंगे, फजल फरमा देंगे, तो ये भी धोखा है कि अमल ही छूट जाए। तो हजरत जुनेद बगदादी रहमतुल्लाह अलैह का इरशाद का मतलब ये है कि इंसान अमल तो करे, इंसान अमल तो करे, लेकिन इस अमल पर भरोसा न हो। देखो ये है, अमल तो करे, अमल पर भरोसा न हो, बल्कि भरोसा अल्लाह ताला की रहमत पर हो। इसलिए कि अल्लाह ताला की रहमत को खींचने और दावत देने वाला यही अमल है। लिहाजा इस अमल को तो बेकार न समझे, बल्कि अमल करे, बेकार न समझे बल्कि अमल करे। लेकिन साथ साथ इस अमल पर यह भरोसा न हो कि अमल उसको जन्नत में ले जाएगा जब तक अल्लाह की रहमत शामिल हाल न हो। इस वक्त में कुछ लोग तो अमल इसलिए छोड़ दिया कि हमारे तो मामला ही सही नहीं होते हैं, अल्लाह तो हमसे नाराज होते हैं, हमसे तो अमल ही सही नहीं होता है, अमल छोड़ दिया। और कुछ लोग अमल पर ही भरोसा कर लिया तो उस पर तकब्बुर आ गया, हमारा अमल है अल्हम्दुलिल्लाह, हम सब कुछ कर रहे हैं, तो उस पर ही। तो इस तरीके से इफरात और तफरीत में हो गए, कुछ आगे निकल गए, कुछ नीचे आ गए, तो उसके दरमियान में रहने का नाम इस्लाम है। इसलिए कि तुम वो अमल चाहे कितना ही अच्छे से अच्छा अमल करो, लेकिन फिर भी वो अमल अल्लाह ताला की शायन शान नहीं हो सकता। अमल पर भरोसा ना हो कि मैं अमल कर रही हूं इसलिए मुझे जन्नत मिलेगी, नहीं, इस अमल के बाद डरते रहो। डरना क्यों है? डरना इसीलिए है कि मेरे अमल से कुछ नहीं होगा, अमल तो हुक्म है, कर रहा हूं, बल्कि अल्लाह अपने फजल से अल्लाह कबूल कर ले। इसलिए तो डरेगा वो मांगेगा, वो कबूल करवाएगा, वो फखर नहीं करेगा। जो डरेगा नहीं वो तक अकड़ अकड़ करेगा। तो नमाजी आदमी बेनमाजियों पर अकड़ेगा जी, नेक आदमी बुरों पर अकड़ेगा। क्यों? कि इसके अंदर अकड़ क्यों आई? कि डर निकल गया। और डरने वाला तो कहेगा कि पता नहीं, ये अमल तो नहीं करा, लेकिन पता नहीं जब अमल में लगे मेरे से आगे निकल जाएगा, तो ये डर रहा है, तो उसके अंदर तकब्बुर नहीं आ रहा है। तो बात यही है कि हकीकत में अमल करके भरोसा नहीं करना कि वो जिस पर मिलेगा। जी, इसलिए बहुत सारों को वही हुआ कि अमल किया है अल्लाह की तरफ से, न कोई खुशखबरी आई, न कोई मदद दिखाई दी, बल्कि जिल्लत बढ़ गई, कारोबार में नुकसान बढ़ गया, उन्होंने अमल ही छोड़ दिया। तो गोया वो नऊज़ु बिल्लाह, अल्लाह ताला कोई कहना चाहते हैं, हमने अमल किए जो तुमने कहे थे और आपने हमारी मदद नहीं की। तो गोया ये चाह रहे हैं कि तुम इस अमल पर अल्लाह से मदद मांग रहे थे। तो अब ये इसे बहुत सारे ऐसे जो इस वजह से अमल छोड़ दिया कि अमल कर रहे हैं और हमारी तो जिल्लत हो रही है। तुमने तो बताया, हदीसों में आया था, अमल करने वालों को तो इज्जत मिलती है और ये होता है दीन पर चलने, हम तो दीन पर चल रहे हैं, हमारी तो कुछ भी नहीं हो रहा। तो ये होता रहता है, इसलिए उस बात से डरते रहना चाहिए कि नहीं, अमल पर भरोसा मत करो, अल्लाह अपने फजल से जब चाहेंगे करेंगे। तो फरमाया सरकारे दो आलम सल्लल्लाहु अलैहि वसल्लम ने इरशाद फरमाया, मा अबदना का हक इबादतिक, अल्लाह के रसूल फरमा रहे, वमा अरफ ना का हक मारिफतिक, मा अबद ना का हक इबादतिक, हम तेरी इबादत न कर सके कि तेरी इबादत का हक है, और हम तुझे न पहचान सके जैसा कि तुझे पहचानने का हक है। तो देखो, अल्लाह के रसूल तो हालांकि हक अदा कर दिया, फिर भी क्या कह रहे हैं कि हमने तेरी इबादत न कर सके जैसी तेरी इबादत का हक है, नहीं कर सके। इसको कहते हैं डरना, इसको कहते हैं डरना, समझे? अमल भी किया, अच्छी तरीके से भी किया, अच्छा तरह सीख कर भी किया, बरसों तक सीखते रहे, फिर भी डरते रहे कि नहीं, हमने तेरा अमल, तेरी इबादत ऐसी नहीं की जैसे इस इबादत का हक था, और हमने तुझे नहीं पहचाना जैसे तुझे पहचानने का हक। لہذا کسی عمل میں بذات خود یہ صلاحیت نہیں کہ وہ انسان کو جنت کا مستحق بنا دے، کیونکہ جو تم نے عمل کیا ہے کیا وہ عمل اللہ تعالی کے دربار میں پیش کرنے کے لائق ہے؟ جو بھی عمل کیا خود دیکھو کہ کیا میرا یہ عمل اللہ کے دربار میں پیش کرنے کے لائق ہے؟ چاہے وہ عمل کتنا ہی بنا سوار کر لو، 100% خشوع خضوع کے ساتھ کر لو، پھر بھی وہ عمل اللہ تعالی کے دربار میں پیش کرنے کے لائق نہیں ہے۔ کتنا ہی عالی شان کر لو، پھر بھی اللہ کے دربار میں پیش کرنے کے لائق نہیں ہے، اس لیے کہ پھر بھی اس میں کمی رہ گئی۔ کیوں؟ اللہ کے رسول صلی اللہ علیہ وسلم نے فرمایا دیا، تو ہم کون ہوتے ہیں؟ ہما اور شما کی کیا حیثیت؟ کیا فرما دیا؟ ہم تیرے عبادت نہ کر سکے جیسی تیرے عبادت کرنے کا حق تھا۔ ختم ہو گئے، کیونکہ اگر کر سکتے تھے تو اللہ کے رسول نے تو کر لیا، پھر بھی یہ ڈر رہے ہیں، تو ہمیں کتنا ڈرنا چاہیے؟ اس کو کہتے ہیں ڈر۔ جی، عبادت کی توفیق اور اعضا کس نے دی؟ کیونکہ یہ دیکھو کہ اس عمل کے کرنے کی توفیق کس نے دی؟ جس ہاتھ پاؤں کے ذریعے تم نے وہ عمل کیا، وہ ہاتھ پاؤں کس نے دی؟ وہ اعضا اور جوارے کس نے دیے؟ اگر تم نے ذکر کا عمل کیا تو جس زبان کے ذریعے تم نے ذکر کیا، وہ زبان کس نے عطا فرمائی؟ ارے بولو، اللہ نے۔ اس زبان میں گویائی کس نے بخشی؟ بولو، اللہ نے۔ بولتے رہو، ہاں، اس میں گویائی، بولنے کی طاقت، یہ سب تو انہی کا دیا ہوا ہے، پھر کیا ان کی بارگاہ میں پیش کر رہے ہو؟ کیوں یہ بتا رہے ہیں؟ اس لیے کہ ہمارا تو کچھ ہے نہیں، زبان اللہ نے دی، ہاتھ اللہ نے دیے، پاؤں اللہ نے دیے، اور پھر اس کی عبادت کر رہے ہیں، تو اس میں کیا کمال ہوا؟ سب اسی کا دیا ہوا ہے، تو یہ سب تو انہی کا دیا ہوا ہے، پھر کیا ان کی بارگاہ میں پیش کر رہے ہو؟ تو کیا تم نے خود کیا کیا ہے جو اس کو پیش کر سکو؟ کچھ بھی نہیں کیا، توفیق بھی اسی نے دی، بلکہ انہی کی دی ہوئی چیز ان کی بارگاہ میں پیش کر رہے ہو، انہی کی دی ہوئی چیز اس کی بارگاہ میں پیش کر رہے ہو، تو وہاں پر کیا فخر ہو سکتا ہے؟ بتاؤ، یہ تو ایسا تھا کسی نے 100 روپیہ ہمیں دیا اور ہم نے اس کو کہا لو تمہیں 100 روپیہ گفٹ دیتے ہیں، جس نے دیا تھا ہم کو 100 شلنگ واپس اس کو دیا، تو کیا کہیں گے؟ اور پھر فخر کرو کہ او ہو، دیکھا میں نے تمہارے پر احسان جتاؤ کہ میں نے دیکھو تمہارے اس دن تم کو میں نے 100 شلنگ دیے، تو بتاؤ یہ کوئی احسان ہے؟ یہ کوئی احسان ہے؟ کچھ بھی نہیں ہے، انہوں نے دیے تھے اور تم نے ان کو بھی دیے، انہوں نے 1000 دیا تم نے ان کو 1000 گفٹ دیا، بلکہ انہوں نے تو 1000 دیا تھا، تم نے اس میں سے تو استعمال کر کے 500 دیا، اور 500 دینے کے بعد فخر کرتے ہو، احسان جاتا، تو دیکھو میں نے تم کو 500 شلنگ دیے تھے فلاں موقع پر، تو اب یہ کیسا لگے گا؟ ایسا ہی ہو گیا کہ ہم اللہ تعالی کی عبادت کر کے اکڑ شروع کر دے کہ میں نے آپ کا نماز پڑھی، میں نے روزہ رکھا، اور میں نے یہ کام کیا، تو یہ کیا کیا؟ اللہ تعالیٰ فرما رہے، ہوا میں نے دی، سورج میں نے دیا، چاند میں نے دیا، زمین میں نے دی، آسمان میں نے دیا، زبان میں نے دی، ہاتھ میں نے دیا، دماغ میں نے دیا، زبان، سب کچھ تم نے میرا کیا ہوا، مجھے پیش کرو اور فخر کر رہے ہو، تمہارا کیا ہے؟ تم نے اپنی طرف سے کچھ مجھے دیا ہو تو تم اکڑ کر سکتے ہو کہ ہاں تم نے مجھے کچھ دیا۔ اللہ، کیا بہترین مثال! کیا ہمارے اندر تکبر باقی رہے گا؟ تو یہ بات جو سمجھ میں آ گئی کہ اصل میں اللہ کا دیا ہوا اللہ ہی کو واپس کر رہے ہیں، تو اس میں کیا فخر گئے؟ اس میں بھی کتنا تو ہم نے استعمال کرا، پورا پورا حق کہاں ادا کیا؟ اللہ نے جو کچھ بھی دنیا میں نعمت دی ہے یہ کس لیے دیے؟ تاکہ تم اللہ کی عبادت کرو، اللہ کی بات کو مانو۔ تو اب بتاؤ، نعمت ہم استعمال کر کے ہم اللہ کی تو کتنی نافرمانی کر رہے ہیں، اور اس میں سے کچھ فرما برداری کر رہے ہیں، اور پھر بھی فخر کر رہے ہیں۔ ایک تو ہمیں پورا پورا دینا چاہیے، یعنی پورا پورا جان اور مال अल्लाह को देना चाहिए, उसकी बजाय थोड़ा तो अपने लिए इस्तेमाल किया और थोड़ा बहुत अल्लाह ताला के उस पर फखर करते, देखो मैंने कर दिया। तो क्या किया? कुछ भी नहीं किया। अल्लाह अकबर कबीरा, क्या बात बता। फिर क्या उनकी बारगाह में पेश कर रहे हो? बल्कि उन्हीं की दी हुई चीज उनकी बारगाह में पेश कर रहे हैं। हमारे अमल की मिसाल तो देहाती के पानी के मटके की तरह है। एक देहाती का पानी का मटका, देखो एक मिसाल है कि एक देहाती ने बादशाह से मुलाकात करने का इरादा किया। उसने अपनी बीवी से मशवरा किया कि बादशाह के लिए क्या तोहफा ले जाऊं। तो बीवी ने मशवरा दिया कि हमारे गांव से जो नहर जारी है उसका पानी बहुत मीठा और साफ शफाफ है, और बादशाह को शहर में ऐसा पानी कहां नसीब होगा, इसलिए तुम एक मटका पानी का भरकर बादशाह की खिदमत में पेश करो। एक मटका पानी भरकर ले जाओ। अब वो हदिया पेश करना चाहते हैं तो पानी का, तो इस देहाती को एक बात समझ में आ गई। उसने एक मटका लिया, उसको पानी से भर कर सर पर उठाया और बगदाद की तरफ चल पैदल सफर शुरू कर दिया। अब रास्ते में धूल मिट्टी उस मटके के अंदर और बाहर पड़ती रही पड़ती रही। जब क्योंकि पैदल सफर था, जब कई दिन के सफर के बाद वो बगदाद पहुंचा तो उस पानी के ऊपर मिट्टी की तह जम गई। पानी तो जाहिर बात इतना दूर लेके जाएंगे तो खराब हो जाएगा, कितने दिन लगेंगे। चुनांचे वो बादशाह के महल पर पहुंचा, मुलाकात की ख्वाहिश जाहिर की, और जब मुलाकात हुई तो उस देहाती ने पानी का मटका पेश करते हुए कहा, हुजूर ये मेरे गांव की नहर का साफ और मीठा पानी है जो मैं आपके लिए तोहफा लाया हूं। अब बताओ बेचारा वो देहाती, ये तो भूल गया कि मैं इतने दिन से चलता आ रहा हूं, कितनी मिट्टी गिरी वो देखता कौन है बेचारा जी तो वो अब बादशाह को कह रहा है कि मैं अपने गांव का साफ शफाफ और मीठा पानी लेकर आया हूं जो मैं आपके लिए तोहफा। बादशाह ने जब वो पानी देखा तो उस पर मिट्टी की तह जमी हुई थी और उसमें से बदबू उठ रही थी। लो कि कई दिन हो गए थे ना, अब हफ्ता दो हफ्ते हो गए होंगे। लेकिन बादशाह ने सोचा, देखो बादशाह अकलमंद था, उसने ये सोचा कि अगर मैंने उसको लौटा दिया तो उसका दिल टूटेगा। आए है देखो कितना अकलमंद था। अकल था, रहम थी। हमें भी लोगों कभी कभी ऐसे होते हैं, इनके दिल नहीं तोड़ना चाहिए। कभी कभी कोई बहुत छोटा सा तोहफा देता है, कुछ बहुत छोटा सा, क्या हुआ, कभी ने कोई कलम दे दिया, किसी ने कोई कागज दे दिया, किसी ने कोई बुक दे दी, तो हम उनको क्या है तोहफा है, नहीं, उसको लाने वाला तो बहुत इखलास से ला रहा है। तो ये बेचारा इखलास से लाया था और वो भी सफर के अंदर इतना वजन उठा के आया बेचारा, बहुत वजन उठा के आया। अब वो तो गंदा हो गया, अब वो समझा कि बादशाह को बहुत तोहफा दिया बादशाह ने उसने, तो ये बेचारा इतनी दूर से मेहनत और मशक्कत बर्दाश्त करके लाया है, इसलिए बादशाह ने उसकी तारीफ की और कहा कि तुम बहुत अच्छा तोहफा लाए। चुनांचे बादशाह ने हुक्म दिया कि इसका मटका सोने और चांदी से भरकर वापस किया जाए। लो, उसका मटका सोने और चांदी से भरकर वापस किया जाए। अल्लाह, फिर बादशाह ने हुक्म दिया कि इस देहाती को दरियाई दजला के पास से वापस ले जाना। दरियाई दजला वो अपना पानी समझ रहा था, तो ये भी तो एक नहर थी दजला, जिसका पानी तो उस नहर से भी ज्यादा साफ, कि इसके पास से गुजार लेके जाना ताकि उसको पता चले कि यहां पर उससे अच्छा पानी भी मिलता है और उसमें कोई कमी नहीं है पानी में। जब उस देहाती को दरियाए दजला के पास से गुजारा गया तो उस दरिया को उसके पानी को देखकर हैरान रह गया कि यहां तो बादशाह के बिल्कुल करीब इतना मीठा और साफ और शफाफ पानी मौजूद है, उसके बावजूद बादशाह ने महज अपनी इनायत से मेरा मटका न सिर्फ कबूल किया बल्कि उसके बदले सोना चांदी भी अता किया। तो इसकी हमारी मिसाल भी ऐसी है, आगे इसको समझा रहे हैं, फिर जो समझ में नहीं आगे समझाऊंगा फिर आगे। ये वाकया बयान करके हजरत थानवी रहमतुल्लाह अलैह फरमाते हैं कि हकीकत में वो देहाती सजा के लायक था, हकीकत में वो देहाती सजा के लायक था कि इतनी दूर से पानी लाया और वो भी गदला और मिट्टी से मिला हुआ। क्या वो पानी इस लायक था कि बादशाह को पीने के लिए पेश किया जाए? लेकिन बादशाह ने इस पानी के गदले और खराब होने को न देखा, बल्कि उस देहाती के दिल के इखलास को देखा कि देहाती अगरचे फजूल चीज लाया है, लेकिन इखलास के साथ लाया है, मोहब्बत से लाया है। उसके इस इखलास और मोहब्बत का जवाब यह है कि उसके मटके को सोने चांदी से भर कर वापस किया। जब दुनिया का एक मामूली बादशाह एक इंसान की इखलास की कदर करता है, तो बादशाहों के बादशाह अहकमुल हाकिमीन के दरबार में हम जो इबादत पेश करते हैं, वो इस देहाती के पानी के मटके से ज्यादा बेहकीकत है और ज्यादा गंदी है। उस देहाती के पानी के मटके से ज्यादा बेहकीकत है। इन इबादत की हकीकत तो ये थी कि उस पर उल्टी सजा दी जाती कि तू हमारे दरबार में जो इबादत पेश कर रहा है वो हमारे दरबार के लायक नहीं है। लेकिन अल्लाह जल्ल शानहु अपने फजलो करम से ये देखते हैं कि इस बंदे ने इखलास के साथ जो इबादत उसके बस में थी वो उसने अंजाम दे दी। अब हम उसके मटके को सोने से भर कर वापस करेंगे, यानी हम इसकी इबादत का बदला देंगे। अल्लाह अकबर कबीरा। युबद्दिलुल्लाहु सय्यातिहिम हसनात, यानी अल्लाह ताला उनकी सय्यात को भी हसनात से तब्दील फरमा देंगे। उसकी कमी कोताही को अल्लाह अच्छाइयों से बदल देंगे, उसके गुनाहों को नेकियों से बदल देंगे। बहरहाल खुलासा यह है कि न तो अपने अमल पर नाज हो और न ही अपने अमल से बेनियाज हो। देखो, नाज और बेनियाज, ये जुमले अजीब, जिसको पहले बताया कि न अपने अमल पर फखर करे और न अपने अमल को बेकार समझे। नाज यानी फखर करना है, बेनियाज यानी बेकार समझना, अपने अमल से बेनियाज हो बल्कि अमल करता भी रहे कि मैं अमल तो क्या करूं, तो अपना अमल भी करता रहे और साथ में डरता भी रहे और अल्लाह ताला से अपनी मगफिरत भी तक करता रहे। बस ये काम करता रहे तो इंशाअल्लाह अल्लाह ताला उसको मंजिल तक पहुंचा देंगे। अल्लाह ताला अपने फजलो करम से, अपनी रहमत से इन बातों पर अमल की तौफीक अता फरमाए। जी जी। अभी एक मलफूज में हजरत थानी रहमतुल्लाह अलैह ने फरमाया, देखो बहुत अहम बात इसमें आई है, बहुत तसल्ली हमें हो रही है। ये बात को बाद में भी कभी भी नफ्स सतावे तो फौरन इस बयान को सुन लेना, इस दर्स को सुन लेना, बहुत तसल्ली होगी ये बार बार, क्योंकि फिर भूल जाता है इंसान, हालात में मुब्तला हो जाता है, दो चार महीने गुजर जाते हैं, परेशान होता है, इसको सुन लो, साल हो जाता है, इसको सुन लो, याद रखे तो उससे बहुत तसल्ली मिलेगी। अभी एक मलफूज में हजरत थानी रहमतुल्लाह ने फरमाया, आमाल सालिहा या तौबा से गुना माफ हो जाते हैं, आमाल सालिहा या तौबा से गुना माफ हो जाते हैं, हुकूक माफ नहीं होते। पर जिस कदर हो सके अदा करे हुकूक और सबका अदा का अज्म रखे, सारे हुकूक का इरादा भी कर लिया और उसका अदा करने का इरादा भी रख लिया। मुराकबे में बैठते हैं जो लोग मुराकबा करते हैं उनको सारे हुकूक का याद आना बहुत आसान हो जाता, खुद मुराकबे में बैठोगे सब याद आ जाएगी, पूरी जिंदगी एक दिन में नहीं आएगी तो आहिस्ता आहिस्ता आएगी। लेकिन अगर करते रहेंगे करते रहेंगे तो जो हुकूक जो गुना हम करके भूल गए हैं, हमारी जिंदगी पिछले 10 सालों से तो सुधर गई लेकिन 10 साल से पहले पिछले 20 साल जो काम किया है वो हम भूल चुके, हमें कुछ पता नहीं मैंने क्या किया। जब इस मुराकबे में बैठेंगे सारा याद आएगा। और याद क्यों आ रहा है? ताकि इसको मिटा दिया जाए, ये अल्लाह की एक रहमत होती है। उसको आने के बाद इंसान घबरावे नहीं, उसको लिख ले, उसको याद रखे और उसको रखे कि मुझे ये इससे तौबा करनी, मुझे इससे तौबा करनी, इसे मैंने की है। इंसान बहुत सारे गुनाहों से तौबा कर चुका होता है जो याद थे, लेकिन जो भूल गए उसको तो पता ही नहीं। तो इसलिए हुकूक भी बहुत सारे याद आते हैं। अगर कुछ बाकी रह गए तो फरमाया सबका इरादा रखे, लेकिन इरादा भी रखा, अदा करना शुरू भी कर दिया, और अगर कुछ बाकी रह गए और मर गया तो अल्लाह ताला से उम्मीद है कि उसको बरी उस जिम्मा कर देंगे, यानी अल्लाह ताला मजलूम को खुश करके जालिम की मगफिरत फरमा देंगे। इस मलफूज में हजरत वाला ने पहली बात तो यह बयान फरमाई कि आमाल सालिहा यानी नेक आमाल से गुना माफ होते हैं और तोबा से भी गुना माफ होते हैं। दोनों में फर्क यह है कि नेक आमाल से सिर्फ गुनाह सगीरा माफ होते हैं और तोबा से कबीरा गुना माफ हो जाते हैं। तोबा से गुनाह कबीरा भी माफ हो जाते हैं। गुनाह सगीरा का मामला यह है कि अल्लाह ताला नेकियों की बदौलत खुद ब खुद उनको माफ फरमाते रहते हैं। जी गुनाह सगीरा जैसे नमाज के अंदर हमसे हो जाते हैं तो अल्लाह ताला हमने अमल कर लिया तो अल्लाह ताला फरमाते हैं हमने तुम्हारी जो गुनाह जो सगीरा होते हैं ना उसके अंदर बहुत सारे होते हैं कमी कोताही जो हुई है वो अल्लाह उसको माफ फरमा कर कबूल फरमा लेते। जी मामला यह है कि अल्लाह ताला नेकियों की बदल खुद उनको माफ फरमाते। चुनाचे हदीस शरीफ में है कि जब आदमी वुजू करता है तो वुजू के दौरान जब वो हाथ धोता है तो हाथ से किए हुए गुनाह माफ हो जाते हैं, जब चेहरा धोता है तो आंखों से गुनाह माफ हो जाते, जब पांव धोता है तो पांव से चलकर जिस गुनाह की तरफ गया था वो गुनाह माफ हो जाते हैं। लेकिन इन अहादीस में गुनाहों से मुराद सगीरा गुनाह है जो अल्लाह ताला इस तरह माफ फरमाते रहते हैं। हदीस शरीफ में आता है कि जब आदमी नमाज के लिए मस्जिद की तरफ चलता है तो हर हर कदम पर अल्लाह ताला गुनाह माफ फरमाते, इससे भी मुराद सगीरा गुना है। इसी तरह नमाज पढ़ने से भी सगीरा गुना माफ हो जाते। एक मरतबा एक सहाबी हुजूर अकदस सल्लल्लाहु अलैहि वसल्लम की खिदमत में हाजिर हुए और अर्ज किया कि या रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम मुझसे बड़ी सख्त गलती हो गई, मुझसे एक सहाबी कि मुझसे बड़ी सख्त गलती हो गई। फिर एक गुना सगीरा को बयान किया कि मुझसे यह गुना हो गया। हुजूर सल्लल्लाहु अलैहि वसल्लम ने उससे फरमाया कि क्या तुमने इस गुनाह के बाद हमारे साथ मस्जिद में नमाज नहीं पढ़ी। उन्होंने अर्ज किया कि या रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम नमाज तो पढ़ी है। फरमाया कि बस तुम्हारा वो गुनाह उस नमाज पढ़ने से माफ हो गया, अब टेंशन मत लो, फरमाया माफ हो गया। फिर आपने कुरान करीम की आयत तिलावत फरमाई इन्नल हसनात युज़हिबन सय्यिआत, यानी नेकियां बुराइयों को खत्म कर देती है, नेकियां बुराइयों को खत्म कर देती है। जब इंसान कोई नेकी करता है तो उसके सगीरा गुनाह माफ होते चले जाते हैं। अल्लाह ताला ने अपनी रहमत का ये खुद कार निजाम बना दिया है कि सगीरा गुना तो खुद ब खुद माफ होते चले जाते हैं, मगर ये सब सगीरा गुनाहों के बारे में। गुनाह कबीरा के लिए तोबा जरूरी। अभी इस वक्त में तो हमें यह भी पता नहीं कि गुनाह सगीरा क्या है, गुनाह कबीरा क्या है। हम तो कबीरा गुनाहों को भी सगीरा समझकर चलते हैं, वे नमाज पढ़ने से सब माफ हो जाएगा। इसलिए यह दर्ज भी होना, यह पता चलना चाहिए गुनाह कबीरा क्या क्या है। कबीरा गुनाह के बारे में कानून ये है कि वो तोबा के बगैर माफ नहीं होते, याद रखें। कबीरा गुनाह के बारे में वो कानून है कि वो तोबा के बगैर माफ नहीं होते। यूं अल्लाह ताला किसी पर अपना फजल फरमा दे बगैर तोबा के माफ फरमा दे तो उनको कौन रोकने वाला है। लेकिन कानून और उसूल ये है कि कबीरा गुना बगैर तोबा के माफ नहीं होते। इस मलफूज में हजरत वाला ने ये जो फरमाया कि आमाल सालिहा या तोबा से गुना माफ हो जाते हैं, इसका मतलब यह है कि आमाल सालिहा से सगीरा गुना और तोबा से कबीरा गुना माफ हो जाते हैं। ये कहना चाहिए आमाल सालिहा या तोबा से गुना माफ हो जाते, इतना जुमला फरमाया। यानी आमाले सालिहा से सगीरा गुना उसमें बगैर कुछ कहे हुए भी माफ हो जाता है, नेकी कर ली गुना माफ, और कबीरा जो है वो तोबा करने से माफ हो जाते हैं। आगे फरमाया समझो और तफसील, जो शुरू के अंदर आई थी बात अब उसी बात की तफसीर आ रही है। आगे फरमाया कि मगर हुकूक माफ नहीं होते, याद रखो कबीरा गुना तोबा से माफ हो जाते हैं, लेकिन हुकूक जो है वो भी कबीरा गुना है लेकिन हुकूक के अंदर है तो फरमाया वो माफ नहीं हो जाते। अब हुकूक में दो चीजें आ गई, अल्लाह का हक और बंदों का हक। तो जो हक अदा कर सकने जैसे है कर सकते हैं उसको अदा करना जरूरी, तो हुकूक माफ नहीं होते। हुकूक से एक तो हुकूकुल इबाद मुराद है और दूसरा वो हुकूकुल ला मुराद है जिनकी तलाफी मुमकिन हो। इसके बारे में पहले गया, अब दोबारा मसलन नमाजें छूट गई है और आदमी तंदुरुस्त है तो इन नमाजों की कजा कर सकता है लिहाजा नमाजें माफ नहीं होगी। या मसलन जकात वाजिब हुई है और अब तक जकात अदा नहीं की तो जकात माफ नहीं होगी। हज वाजिब हो गया था अदा नहीं किया तो हज माफ नहीं होगा। रोजे वाजिब हो गए थे अदा नहीं किए वो माफ नहीं होंगे, कितनी भी तौबा करो वो माफ नहीं होंगे। बहरहाल तौबा के जरिए वो हुकूकुल्ला जिनकी तलाफी मुमकिन है वो माफ नहीं होते और तौबा के जरिए हुकूकुल इबाद माफ नहीं होते जब तक साहिब हक माफ न करे या उसका हक अदा न कर दिया जाए। ये बहुत हार्ड मामला है। आज हम चाहते बैठे बैठे ही कोई ऐसी फूक मार दो हमारे सारे गुनाह माफ हो जाए, इसलिए अल्लाह वालों से दुआ कराते रहते हैं, दुआ कर दो ना हमारे कारोबार अच्छे हो जाए, दुआ कर दो हमारी परेशानियां दूर हो जाए। तो दुआ किसी अल्लाह वाले की दुआ भी असर नहीं करती जब तक हुकूकुल इबाद बाकी होते हैं, क्योंकि हुकूकुल इबाद यही एक रुकावट होती है जो इंसान को तरक्की नहीं करने देती। और हुकूकुल इबाद में विरासत के मसले को मैं बार बार इससे पहले भी कहा, याद रखो इसके अंदर बहुत कमी होती है, क्योंकि हमारा आज तौर आज के तरीके आज कल जो है मुफ्तियाने किराम से पूछकर चलने की आदत नहीं है। रिवाज में जो चलता है, कम्युनिटी में बिरादरी में जो चलता है उसके हिसाब से कर देते हैं कि अल्हम्दुलिल्लाह मेरा काम हो गया। वहां शरीयत देखी जाएगी, शरीयत। जी तो ये हुकूकुल इबाद में और भी है, गीबतें है, बदगुमानियां है, तकलीफ पहुंचाई है, सारे हुकूकुल इबाद है। किसी का माल लिया है, किसी का उधार लिया है, कर्ज लिया है। देखो जो हमारे वो जमाना जिसमें हमें पता नहीं था तो हमें याद आता, जब हम नियत करते हैं ना कि अल्लाह हमें अदा करना है तो जो जो आता जाए उसको तो याद कर करके देना शुरू करे या लिख ले क्या इसको देना है, लेकिन जो याद नहीं आ रहा है तो उस पर कोई पकड़ नहीं होगी, वो याद आएगा बाद में, अभी नहीं आ रहा है तो उसका अगर कभी मौत आ गई तो अल्लाह ताला माफ कर देंगे, क्योंकि बंदे के बस का जितना है वो कर ले तो वो याद करेगा। नेकी की तरफ आता है तो अल्लाह ताला जिससे मोहब्बत करते हैं फिर अल्लाह ताला उसको दुनिया में गुनाहों से पाक कर देते। अब कैसे पाक करेंगे, वो गुनाह जो भूल चुका है वो आहिस्ता आहिस्ता उसको एक एक करके याद आएगा। इसलिए बहुत सारे लोग सवाल करते हैं, हमें तो अपने बचपन की वो चीजें याद आ रही है जो हमने वो गुनाह किए थे वो गुनाह किए थे, किसी को किसी का माल दबाया हुआ था उसको समझा भी नहीं था कि दबाया, अब वो पूछ रहे हैं हमसे। हमने कहा यही चीजें तो होती है, अब उसको कैसे कहना, वो सारे याद है। तो वो तौबा अगर कर दी है तो अल्हम्दुलिल्लाह, अगर उसे कुछ बाजे तौबा के मुतालिक होते है कि भाई गुनाह हो गए, अब वो तो उसका कोई हक है नहीं कि जिसको हक अदा कर सके, तो अब ऐसे तो तौबा से माफ हो जाएंगे और जो हुकूक है तो वो हकूक अदा कर दे या उससे माफी मांग ले कि भाई देखो हमारा लेन देन होता रहता था, लेन देन के अंदर कोई कमी कोताही अगर हमें याद है तो दे दे, लेकिन याद नहीं आ रही है तो माफी मांग ले, हो सकता है होगा भी, तो वो अब माफ हो जाएगी आपस में कि भाई तुम्हारा भी माफ ना मेरा भी माफ। तो अगर कुछ रह गया हो तो माफ, लेकिन हमें याद है कि 1000 2000 बाकी है और फिर भी हम माफी मांग रहे, तो ये माफी नहीं, वो दे दो। बोले मुझे इतना याद पड़ रहा है, इतना पैसा है, मैं आपको दे रहा हूं, उसके अलावा मुझे याद नहीं है। उसके अलावा अगर आपको याद हो तो मांग कर ले लो, और नहीं याद है तो माफ कर दो। तो इस तरीके से माफी आपस में मांग ले तो अल्लाह माफ कर देगा। तो फरमाया हुकूक उलिबाद माफ नहीं होते जब तक साहिब हक से माफी न मांगे या उसका हक अदा न कर दिया जाए। बस इंशाअल्लाह कल इसके बारे में बहुत तफसील से बात आ जाएंगे, हुकूक उलिबाद के बारे में और हुकूक अल्लाह के बारे में। ला इलाहा इल्लल्लाह मुहम्मद रसूलुल्लाह, اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم. ربنا ظلمنا أنفسنا وإن لم تغفر لنا وترحمنا لنكونن من الخاسرين. ربنا ظلمنا أنفسنا وإن لم تغفر لنا وترحمنا لنكونن من الخاسرين. ربنا ظلمنا أنفسنا وإن لم تغفر لنا وترحمنا لنكونن من الخاسرين. ربنا آتنا في الدنيا حسنة وفي الآخرة حسنة وقنا عذاب النار. ربنا آتنا في الدنيا حسنة وفي الآخرة حسنة وقنا عذاب النار. اللهم إنا نسألك من الخير ما سألك منه نبيك محمد صلى الله عليه وسلم، ونعوذ بك من شره ما استعاذك منه نبيك محمد صلى الله عليه وسلم. ربنا تقبل منا إنك أنت السميع العليم، وتب علينا إنك أنت التواب الرحيم. صلى الله تعالى على خير خلقه محمد وعلى آله وأصحابه أجمعين برحمتك يا أرحم